ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله أرسله إلى كافة الناس بشيرًا ونذيرًا وداعيًا إلى الله بإذنه وسراجًا منيرًا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما أبي سيدي الله تعالى عنه قال النبي صلى الله تعالى عليه وسلم من أكل طيبا وعمل في سنة ومن الناس بوائقه دخل الجنة وقال رجل يا رسول الله إن هذا اليوم في الناس لكثير وقال النبي صلى الله تعالى عليه وسلم سيكون في قلوب بعدي أو كما قال عليه الصلاة والسلام میرے قابل احترام حضرات علماء کرام اور برادران اسلام یہ ایک حدیث ہے جو ابھی آپ کے سامنے پڑھی گئی اس کی روایت کرنے والے صحابی حضرت ابو سعید خدری رضی اللہ تعالی عنہ ہیں جن کا نام ہے سعد اور ان کے والد بزرگوار کا نام ہے مالک ابن سنان رضی اللہ تعالی عنہ وہ بھی صحابی ہیں غزوہ احد میں شریک ہوئے اور جس وقت نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو زخم لگا اور خون نکلنے لگا تو اس منظر کو دیکھ کر بے چین ہو گئے دوڑے ہوئے گئے اور اپنی زبان سے حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے اس خون کو چاٹ لیا نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا وجہو اس خون کو اگل دو منہ یعنی پیٹ میں نہ نکلنا باہر نکال دو انہوں نے جواب میں کہا واللہ لا اجرو ابدا میں تو نہیں اگلوں گا اس کو چنانچہ اس کو وہ پی گئے اتار دیا حلق سے نیچے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا من خالط دمہ دمی لم تمس النار جس کے خون کے ساتھ میرا خون ملا उसको जहन्नम की आग नहीं छुएगी। फिर उसी गजबे में वो शहीद भी हो गए और उनकी वालिदा हजरत उम्मे सलीम रदियल्लाहु ताला अन्हा वो भी सहाबिया हैं। इमाम बुखारी रहमतुल्लाह अलैह ने गज़वे उहुद को बयान करने के लिए 12 या 13 तर्जमतुल अबवाब कायम किए हैं। उनमें एक तर्जमतुल बाब है बाबो ज़िक्र उम्मे सलीम, हजरत उम्मे सलीम रज़ी अल्लाह ताला अन्हा का तज़किरा। उसमें उन्होंने वो रिवायत पेश की कि हजरत उमर रज़ी अल्लाह ताला अन्हु के दौरे खिलाफत में एक मरतबा कुछ रंगीन चादरें आईं जो औरतों के लिए ओढ़नी के तौर पर काम आ सकती थी। हजरत उमर रज़ी अल्लाह ताला अन्हु ने मदीना मुनव्वरा की औरतों के दरमियान उसको तकसीम फरमाया। एक उम्दा सी चादर रह गई। हाजिरीन में से किसी ने कहा अमीरुल मोमिनीन, ये चादर आप अपनी अहलिया मोहतरमा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बेटी यानि हजरत उम्मे कुलसुम रज़ी अल्लाह ताला अन्हा, हजरत फातिमा रज़ी अल्लाह ताला अन्हा की साहबजादी जो उनके निकाह में थी उनको दे दीजिए। उस पर हजरत उमर रज़ी अल्लाह ताला ने कहा कि इस चादर की हकदार तो उम्मे सलीम है जो ग़ज़वे उहुद के मौके पर मशकीज़े में पानी भर भर ला कर लड़ने वालों को मुजाहिदीन को पिलाया करती थी। ये हजरत उम्मे सलीम रज़ी अल्लाह ताला अन्हा हजरत अबू सईद खुदरी रज़ी अल्लाह ताला अन्हु की वालिदा हैं। हजरत अबू सईद खुदरी रज़ी अल्लाह ताला अन्हु का शुमार सिगार सहाबा में होता है। ग़ज़वे उहुद के मौके पर जिन नौजवानों ने अपने आप को ग़ज़वे में शिरकत के लिए पेश किया लेकिन उनकी उम्रें 15 साल न होने की वजह से नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने उनको ग़ज़वे में शिरकत की इजाज़त नहीं दी, उनमें हजरत अबू सईद खुदरी रज़ी अल्लाह ताला अन्हु भी। फरमाते हैं कि ग़ज़वे उहुद जब ख़त्म हुआ हम लोग वहाँ मदीना मुनव्वरा से उहुद की तरफ आए, रास्ते में मैंने देखा कि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम एक घोड़े पर सवार होकर के तशरीफ ला रहे हैं। आपके चेहरे पर नज़र की तो आपके दोनों रुखसार मुबारक के ऊपर जख्मों के निशान थे। वो जो खौत की कड़ियाँ हुज़ूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम के रुखसार मुबारक में पेवस्त हो गई थी उनके दो जख्म थे और एक ज़ख़म आपकी पेशानी मुबारक पर भी था वो भी मैंने देखा, और एक आपका दाहिनी तरफ का निचला होंठ ज़ख्मी था, वो जो दंदाने मुबारक का कुछ हिस्सा टूट गया था पत्थर लगने की वजह से। तो मैंने ये सब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के चेहरे अनवर पर निशानात देखे। मैं जब करीब पहुंचा हुजूर सल्लल्लाहु अलैहि वसल्लम के तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मुझे देख करके पूछा साद, यानी साद हो? तो मैंने कहा नाम बेअबी वी बहुमी, मेरे माँ बाप आप पर कुर्बान, जी हाँ मैं साद हूँ। तो कहते हैं हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम घोड़े पर सवार थे, मैंने आपके घुटनों को बोसा दिया और फिर आपने मुझे फरमाया आजरक अल्लाह फी अबीक, अल्लाह ताला तुम्हारे बाप के मामले में तुमको अजर और सवाब अता फरमाए। क्या आप सल्लल्लाहु अलैहि वसल्लम ने उनकी ताज़ियत की। उस वक्त उनकी उम्र तकरीबन 13 साल पूरी हो रही थी। बाद में उन्होंने नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के बड़े बड़े सहाबा जिन्होंने हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम की सोबत पाई थी उनसे علم حاصل کیا اور ایک دور وہ آیا کہ مسائل کے سلسلے میں وہ بھی لوگوں کا مرجع بنے. جن حضرات صحابہ سے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی 1000 سے زیادہ روایتیں منقول ہیں, جن کو حضرات محدثین کی اصطلاح میں مکثرین کہا جاتا ہے, ایسے 7 صحابہ ہیں. ان میں حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ کا بھی شمار ہوتا ہے, اور بھی ان کے مناقب ہیں. بہرحال یہی حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ اس روایت کے راوی ہیں. فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا, من اکل طیبا, جس آدمی نے حلال روزی کھائی, وعمل فی سنتی, اور سنت کے مطابق عمل کیا, وامن الناس بوائقہ, اور لوگ اس کی طرف سے پہنچنے والی تکلیفوں سے مامون رہے, دخل الجنہ, ایسا آدمی جنتی ہے. گویا جنت میں جانے کا ایک مختصر نسخہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بتلایا. اس پر حاضرین میں سے ایک آدمی نے عرض کیا کہ اللہ کے رسول, ایسے لوگ تو آج کل بہت ہیں, یعنی جن میں یہ 3 باتیں پائی جاتی ہیں, ایسے لوگ آج کل بہت ہیں, ظاہر ہے. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے بابرکت زمانے میں اور صحابہ کے طبقے میں ایسے لوگ زیادہ نہیں ہوں گے تو کب ہوں گے. اس پر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اس آدمی کے جواب میں ارشاد فرمایا, سَيَكُونُ فِي قُرُونِ بَعْدِ, بعد کے زمانوں میں بھی ایسے لوگ ہوں گے. بہرحال اس ارشاد میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے 3 باتوں پر جنت کی بشارت سنائی. پہلی چیز, آج مجھے اسی پر کچھ بیان کرنا ہے. پہلی چیز ہے, من اکل طیبا, جس نے حلال روزی کھائی. حلال روزی کی بڑی اہمیت ہے اسلام کے اندر, بلکہ کسی بھی معاشرے کے فساد اور صلاح اور بنا اور بگاڑ کی بنیادیں جن چیزوں کے اوپر ہیں, ان میں ایک روزی کا حلال یا حرام ہونا. جس معاشرے کی روزی حلال ہوگی وہ معاشرہ بالکل ایک دم نیک صالح معاشرہ ہوگا, اور جہاں حرام کی ملاوٹ ناجائز کی ہوگی تو معاشرہ بگاڑ کا شکار ہوگا. اور نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے حلال روزی کی بڑی تاکید فرمائی, طلب الحلال فریضۃ بعد الفریضہ. اسلام کے بنیادی فرائض جو 5 ہیں, ان کے بعد ایک اہم فرض حلال روزی کو حاصل کرنا ہے. یہ حلال روزی کا حاصل کرنا بڑی اہمیت رکھتا ہے, اور کسی بھی آدمی, خاندان, معاشرے کے صلاح اور فساد کا اسی کے اوپر کی بنیاد اسی کے اوپر ہے. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد ہے, مسلم شریف کی روایت ہے, حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ راوی ہیں, فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا, ان اللہ طیب طیب لا يقبل الا طیبا, اللہ تعالیٰ کی ذات پاک ہے اور وہ پاک مال کو ہی قبول کرتے ہیں. یعنی جو آدمی اللہ کے راستے میں حلال مال دے گا, پاکیزہ مال دے گا, وہی مال اللہ کا یہاں شرف قبول حاصل کرتا ہے. حرام خرچ کرے گا وہ اللہ کے یہاں قبول نہیں ہوتا. ترمذی شریف کی پہلی ہی روایت ہے, لا تقبل صلاة بغير طهور ولا صدقة من غلول, کہ بغیر پاکی کے نماز قبول نہیں ہوتی اور حرام مال کے ذریعے سے کیا ہوا صدقہ اللہ تعالیٰ کے یہاں قبول نہیں ہوتا. کسی بھی صدقے کے قبول ہونے کی شرائط میں اولین شرط یہ ہے کہ وہ حلال ہو, حلال روزی کے ذریعے سے, حلال مال کے ذریعے سے نکالا گیا ہو. ان اللہ طیب لا یقبل الا طیبا, حضور فرماتے ہیں کہ اللہ تعالیٰ پاک ہیں اور پاک مال کو ہی قبول کرتے ہیں. اللہ کے راستے میں جو لوگ رزق حلال کو, حلال کمائی کو خرچ کرتے ہیں وہی اللہ تبارک و تعالیٰ کے یہاں قبول کیا جاتا ہے. حرام پیسہ اگر کہیں دیا گیا تو اللہ کے یہاں اس کو قبول نہیں کیا, بلکہ بعض جیسے مسجد کے اندر فقہا نے بھی صراحت کی ہے کہ حرام کا مال استعمال کرنا مسجد کے اندر جائز نہیں ہے. کوئی دے تو بھی ذمہ داروں کا فریضہ ہے کہ اس مال کو قبول نہ کریں. ایسی مسجد کے اندر جس میں حلال حرام مال استعمال کیا گیا ہو, نماز پڑھنے تک کو جو ہے پسند نہیں کیا گیا ہے, تو اور یہ تو ایک ایسی حقیقت تھی جس کو مکہ کے مشرکین بھی اپنے شرک کے باوجود سمجھتے تھے. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے دور شباب میں جبکہ ابھی آپ پر وحی کی جو ہے وحی کا نزول نہیں ہوا تھا, حضور صلی اللہ علیہ وسلم کی عمر شریف غالباً 35 سال کی تھی اور کعبۃ اللہ کی عمارت بوسیدہ ہو گئی تھی اور اس کو اثر نو بنانے کی ضرورت تھی, کیونکہ قریش ہی اس کے متولی تھے, ذمہ دار تھے. تو قریش نے کہ تمام قبائل جو اس کی شاخیں ہیں انہوں نے جنرل میٹنگ اس کے لیے بلائی اور آپس میں طے کیا کہ دیکھو ہم لوگ تو لوٹ مار بھی کر لیتے ہیں, لوگوں کا مال بھی چھین لیتے ہیں, لیکن یہ تو اللہ کے گھر کا معاملہ ہے, اس کو بنانے میں حرام پیسہ استعمال ہونا نہیں چاہیے. جس کے پاس حلال کا جتنا بھی مال ہو وہ لا کر کے پیش کریں. یہ طے ہوا, چنانچہ جن جن کے پاس حلال کا جتنا تھا وہ لا کر کے پیش کیا گیا, وہ مجموعی مال اتنا نہیں تھا جس سے کعبۃ اللہ کی عمارت سیدنا حضرت ابراہیم علی نبینا علیہ الصلوۃ والسلام کی بنیادوں پر, یعنی جتنی لمبی چوڑی انہوں نے بنائی تھی ایسی بنائی جا سکے. مال بجٹ کم ہے, پیسہ کم ہے اور خرچہ زیادہ ہے, تو پھر ان لوگوں نے حضرت ابراہیم علی نبینا علیہ الصلوۃ والسلام والی بنیادوں میں سے کمی کرنا تو گوارا کیا, یعنی اس عمارت کو جیسا حضرت ابراہیم نے لمبا چوڑا بنایا تھا اس میں کم کر دیا, لیکن حرام کی ایک پائی بھی استعمال کرنا گوارا نہیں. یہ ایسی حقیقت ہے جس کو مکہ کے مشرکین بھی اچھی طرح سمجھتے تھے, آج کا مسلمان اس کو سمجھنے کے لیے تیار نہیں. بہرحال نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ اللہ تعالیٰ پاک ہیں, پاک مال کو قبول کرتے ہیں. پھر آگے حضور صلی اللہ علیہ وسلم کا ارشاد نقل کرتے ہیں حضرت ابو ہریرہ, وامر اللہ المؤمنین بما امر به المرسلین, کہ اللہ تبارک و تعالیٰ نے ایمان والوں کو اسی چیز کا حکم دیا جس کا اللہ تعالیٰ نے رسولوں کو حکم دیا. اب سوال پیدا ہوتا ہے کہ ایمان والوں کو کس چیز کا حکم دیا گیا جس کا رسولوں کو حکم دیا گیا ہے. اس کی دلیل میں خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم قرآن پاک کی دو آیتیں پیش کرتے ہیں. قال اللہ تعالیٰ, یا ایھا الرسل کلوا من الطیبات واعملوا صالحا, وقال یا ایھا الذین آمنوا کلوا من طیبات ما رزقناکم. یہ حدیث کا ٹکڑا, یہ بھی حدیث کا حصہ ہے. حضور اپنی اس بات کی دلیل میں کہ اللہ تعالیٰ نے ایمان والوں کو بھی اسی چیز کا حکم دیا جس کا رسولوں کو حکم دیا. قرآن کی دو آیتیں پیش کر رہے ہیں. پہلی آیت جس میں رسولوں کو حکم دیا گیا ہے یا ایھا الرسل کلوا من الطیبات واعملوا صالحا، اے رسولو حلال غذا کھاؤ اور نیک عمل کرو، حلال غذا کھاؤ اور نیک عمل کرو. اسی آیت کی تفسیر میں حضرات مفسرین نے لکھا ہے کہ حلال غذا کی خاصیت ہے کہ اس کے نتیجے میں آدمی کو اللہ تبارک تعالیٰ نیک اعمال کی توفیق دیتے ہیں. حضرت سہل بن عبداللہ تستری رحمۃ اللہ علیہ بہت بڑے بزرگ گزرے ہیں. امام غزالی رحمۃ اللہ علیہ نے احیاء العلوم میں اسی سلسلے میں ان کا قول نقل کیا ہے کہ من اکل الحرام اسد جوارہ شام ابا الامام لام یاد، کہ جو آدمی حرام غذا کھائے گا اس کے اعضا اللہ تعالیٰ کی نافرمانی کریں گے. اس یہ حرام غذا نے کھانے والا چاہے یا نہ چاہے، اس کو معلوم ہو یا نہ معلوم، گویا غیر اختیاری طور پر. حرام غذا کی خاصیت یہ ہے کہ اس کی وجہ سے آدمی جو ہے اللہ کی نافرمانی میں مبتلا ہوتا ہے. حضرت حکیم الامت نور اللہ مرقدہ فرماتے ہیں کہ جب حرام کا لقمہ پیٹ میں جاتا ہے تو اس سے چار نقصان ہوتے ہیں. ایک تو یہ ہے کہ دل کے اندر سے نور نکل جاتا ہے، دوسرا آدمی جو ہے آدمی کے دل میں گناہوں کے وساوس اور خیالات پیدا ہوتے ہیں، اس تیسرا اس کی طبیعت کے اندر جو ہے کسل اور سستی آ جاتی ہے، اور چوتھا جو ہے نیک اعمال کے لیے اس کی طبیعت آمادہ نہیں ہوتی. یہ حرام لقمے کی خاصیت ہے. تو حرام آدمی کو پتہ چلے یا نہ چلے، حضرت مولانا محمد یعقوب صاحب نانوتوی رحمۃ اللہ علیہ کا واقعہ لکھا ہے. ایک مرتبہ ایک آدمی نے دعوت کی، آپ تشریف لے گئے، کھانا جب شروع کیا، پہلا ہی لقمہ منہ میں رکھا اور حلق سے نیچے اترا، فوراً ان کو محسوس ہوا کہ یہ مشتبہ غذا ہے. دیکھو ایک تو ہوتی ہے حلال خالص حلال، اور ایک ہوتی ہے خالص حرام، اور ایک ہوتی ہے جس میں حرام کا شبہ ہو، ڈاؤٹ فل جس کو کہتے ہیں. خالص حرام نہیں، حرام کا اس میں شبہ. تو وہ حلق سے لقمہ اترتے ہی ان کو احساس ہو گیا کہ یہ غذا جو ہے مشتبہ ہے، انہوں نے ہاتھ روک لیا. تحقیق کی معلوم بات ٹھیک ہے، چنانچہ کھانا نہیں کھایا. لیکن فرماتے اس ایک لقمے کا اثر یہ تھا کہ دو مہینے تک دل میں برے خیالات اور وساوس آتے رہے، یہ گناہ کر لوں وہ گناہ کر لوں. یہ حرام روزی حرام غذا کا قدرتی اثر ہے. اور آگے حضرت سہل بن عبداللہ تستری رحمۃ اللہ علیہ فرماتے ہیں ومن کان اکلہ حلالا اطاعت جوارحہ ووفق للخیرات، کہ جس کی غذا حلال ہوگی، جس کی روزی حلال ہوگی، وہ اللہ تعالیٰ اس کے اعضاء اللہ تعالیٰ کی اطاعت اور فرما برداری کریں گے، اور گویا اس آدمی کو اللہ تعالیٰ کی طرف سے نیکی کی توفیق ہوگی قدرتی طور. حضرت حکیم الاسلام قاری محمد طیب صاحب نور اللہ مرقدہ کی زبان سے میں نے خود دو تین مرتبہ یہ قصہ آپ کی مجلس میں بھی سنا، وعظ میں بھی سنا، اور آپ کے خطبات کے اندر بھی موجود ہے کہ دیوبند میں ایک بزرگ تھے شاہ جی عبداللہ نام کے، ان پڑھ تھے، लेकिन नेक साले आदमी, उनका जरिया माश गुजर बसर जो था वो जंगल से घास काट करके लाते थे और उसी को बेच करके उसी पर उनका गुजारा था। चूंकि नेक आदमी थे इसलिए लोग भी ये चाहते थे कि इनकी से घास खरीद कर हम अपने जानवरों को खिलावें ताकि हमें भी बरकत हासिल हो। चुनांचे लोग जब घास खरीदने के लिए वहाँ बाजार में पहुँचते थे और ये अभी आए हुए नहीं होते थे, लोग इंतजार करते थे। वो दूर से आते हुए जब नजर आते थे घास की गठड़ी सर पर रखे हुए, तो लोग दौड़ते थे, जिसने पहले हाथ रख दिया गठड़ी के ऊपर बस वहीं गठड़ी डाल दी और कहा कि चार आने दे दो, उसकी कीमत मुतय्यन थी चार आने। एक आना तो वो अपने इस्तेमाल के लिए रखते थे, एक आना उनकी एक बेटी थी उसको खर्चे में देते थे, एक आना जो है वहीं सदका कर देते थे। चार आने की आमदनी उसमें से जो है ना 25% तो फौरन क्या कर दिया, सदका किया, और एक आना जो बनता था उसको या रहने देते थे, जमा करते थे। एक मुद्दत के बाद 6-7 महीनों के बाद जब मौतक भी मकदार जमा हो जाती थी तो उस वक्त के जो मशाइख देवबंद थे हजरत मौलाना काद मोहम्मद कासिम साहब नानू की रहमतुल्लाह अलैह, हजरत मौलाना मोहम्मद याकूब साहब नानू की रहमतुल्लाह अलैह, तो ये सारे हजरात उनकी दावत करते थे। बाद मरतबा तो वो खुद ही पकाते थे, बाद मरतबा उनको दे देते थे कि आप ही उससे पका लें। हजरत मौलाना याकूब साहब रहमतुल्लाह अलैह पकाने में भी माहिर थे, तो उनको उमूमन वो बाकायदा ताज़ा गुसल करते थे और फिर पकाते थे। कहते थे कि उनका खाना जब खाते थे हम उसकी उदावत, तो कई कई महीनों तक दिल के अंदर जो है अनवारात पैदा होते थे और दिल में ये हुआ तकाजा होता था, ये नेकी का काम कर लो वो नेकी का काम कर लो। ये हलाल गिज़ा की खासियत, ये हजरत कारी साहब रहमतुल्लाह ने ये वाकया इसी मुनासबत से बयान फरमाया। वाकया ये है कि हलाल गिज़ा के अंदर अल्लाह ताला ने ये तासीर रखी, और अगर हराम है तो उस सूरत के अंदर वो बात नहीं। एक और किस्सा हलाल गिज़ा का सुनाऊं, हजरत मौलाना मुफ्ती मुजफ्फर हुसैन साहब कांदलवी रहमतुल्लाह अलैह, तारीख कांदला हजरत मौलाना एहतशामुल हसन साहब कांदलवी रहमतुल्लाह अलैह, जो हजरत मौलाना इजहारुल हसन साहब जो थे ना उनके बड़े भाई, हजरत माना इलियास साहब के बड़े साले, और दावत व तबलीग का काम जब शुरू हुआ तो हजरत के साथ वही थे माना एहतशामुल हसन साहब कांदलवी रहमतुल्लाह अलैह। उनकी तसनीफ करदा किताब है तारीख मशाइख कांदला, उसमें ये किस्सा है हजरत मौलाना मुफ्ती मुजफ्फर हुसैन साहब कांदलवी रहमतुल्लाह अलैह के हालात में। एक मरतबा वो एक बस्ती में पहुँचे, वहाँ बस्ती के किनारे पर एक वैरान मस्जिद थी गैर आबाद, उसमें ठहरे। वहाँ मगरिब का वक्त हुआ, उन्होंने तो अपनी नमाज पढ़नी कोई था नहीं कम, उसके बाद कुछ देर से एक देहाती आया और उसने वजू करके वहाँ कुएं से पानी निकाल कर वजू करके जो है वो अपनी नमाज पढ़ ली। वापस जाने लगा तो देखा कि कोई मुसाफिर है। पहले ज़माने में उमूमन मुसाफिर जो है वो मस्जिद ही में, मुसलमानों की आबादी में मुसलमान मुसाफिर मस्जिदों ही में क़याम करते थे, बल्कि हमारे पुरानी मस्जिदें उमूमन ऐसी होती थी जहाँ एक खुला सा कमरा मुसाफिरों के लिए, जिसको लोग भी नाम देते थे मुसाफिर खाना। हो सकता है आपके इलाके में भी ऐसा हो, तुम्हारा हमने तो देखा अपने यहाँ इस तरफ। तो वहाँ बैठे हुए थे, देखा उस देहाती ने कि कोई मेहमान आया हुआ है, वो घर गया और जा कर के 3 रोटियाँ हजरत की खिदमत में पेश, खाली रोटियाँ, सालन वालन कुछ नहीं, रूखी रोटी हजरत ने खाली और ठहर गए। आदत नहीं थी ठहरने की, लेकिन ठहर गए। दिन भर वो नजर नहीं आया, दूसरे दिन फिर मगरिब की नमाज के बाद थोड़ी देर के बाद कल की तरह आया और मगरिब की नमाज पढ़ी। उसने अपना वजू वजू करके फिर वापस लौट रहा था तो देखा कल वाला मुसाफिर अभी भी है। वो तो घर गया और आकर के दो रोटियां, खाली दो रोटियां हजरत के जिम्मे में पेश। वो हजरत को नहीं पहचानता था कि ये कौन है, देख आम मुसाफिर समझ रहा था। आज भी खाई, हजरत फिर ठहर गए। फिर तीसरे दिन जो है उसी तरह दिन भर नजर नहीं आया और अगले दो दिनों की तरह कुछ देर में मगरिब के बाद पहुंचा, नमाज पढ़ी, वापस जा रहा था, देखा और ये मुसाफिर अभी भी है। वो घर गया और घर से ला करके एक रोटी पेश की और पैर हाथ जोड़ कर कहता है भाई मुसाफिर बस अब तुम कल चले जाना। हजरत ने पूछा भाई सच सच बता मामला क्या है। कहा देखो मैं तो एक मजदूर आदमी हूँ, दिन भर मजदूरी करता हूँ, उससे मुझे इतना मिल जाता है जिससे मैं थोड़ा आटा खरीदता हूँ और उस आटे से तीन रोटियाँ बनती हैं। मेरे घर में तीन आदमी हैं, मैं हूँ, मेरी बीवी है और हमारा एक बच्चा है। हम एक एक रोटी तकसीम कर लेते हैं, उसी पर हमारा गुजारा। पहले दिन जब आपको मैंने देखा तो आपके मेहमान होने की वजह से घर के हम तीनों आदमियों ने फाका किया और वो तीनों रोटियां आपकी खिदमत में भेज दी। आज कोई है ऐसा मेहमान नवाजी करने वाला? खैर, तो फिर दूसरे दिन भी जब आपको देखा तो वो बच्चे में फाका करने की ताकत नहीं थी, इसलिए उसके हिस्से की रोटी तो उसको दी और मेरी और बीवी के हिस्से की रोटी दो रोटियां ला करके आपकी खिदमत में पेश की। और फिर तीसरे दिन भी जब आपको देखा आज तो बीवी में भी फाका की ताकत रही नहीं थी, मेरे हिस्से की एक रोटी ला कर पेश की है और कल मेरे में भी ताकत नहीं रहेगी, इसलिए मैं कहता हूँ कि मेहरबानी करके अब आप तशरीफ ले जाइए। हजरत ने कहा भाई देखो वैसे भी मैं तो कहीं ठहरता नहीं हूँ, लेकिन पहले दिन जब तुम्हारी तीन रोटियां खाई तो रात को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ख्वाब में ज़ियारत हुई और ऐसे ऐसे अनवारात मैंने अपने दिल में महसूस किए कि ऐसे अनवार कभी इससे पहले मुझे नजर नहीं आए और नेक काम करने के ऐसे दिल में तकाजे और जज्बे पैदा हुए। तो मैंने सोचा भाई ये रिजा जो है वो तो खाने जैसी है, इसलिए मैं दूसरे दिन भी ठहर गया। और दूसरे दिन तुम तो दो रोटियां ले गए थे वो खाई, आज फिर उसी रात को फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ख्वाब में ज़ियारत हुई और वही अनवार दिल के अंदर महसूस हुई, इसलिए मैं तो ठहर गया था। ये हुआ हलाल जो रोजी थी उसका कुदरती असर था जो उन्होंने महसूस किया। वाकया ये है कि हलाल रोजी की वजह से दिल में नूर पैदा होता है, आदमी को नेक आमाल करने की तौफीक होती है। हलाल रिस्क से जब वो आदमी गिजा लेगा और खाएगा तो एक पाकिजा गिजा है, उससे जो खून पैदा होगा पाकिजा, उस खून से दिल के अंदर जो जिस्म में जो ताकत पैदा होगी, दिलो दिमाग के अंदर जो ख्यालात आएंगे जज्बात आएंगे वो भी सब पाकिजा, ये सब उसका असर अच्छा ही अच्छा नजर का, इसलिए मैं तो ठहर गया था। चनाचे उसका कुदरती असर यही होता है। हम अगर हम और आप अगर चाहते हैं कि अपनी औलाद को नेक बनाएं, अपने घर के लोगों को नेक बनाएं, तो हराम और मुश्तबह से बहुत ज्यादा बचने की जरूरत है। हजरत मौलाना मुफ्ती सईद अहमद साहब पालनपुरी नाम बरकातहू हूँ, मेरे उस्ताद मोहतरम हैं, आप सब जानते हैं उनका कैसा अल्लाह ताला को क्या मकाम अदा फरमाया। उनके वालिद साहब जो थे यूसुफ भाई, वो डाबेल में पढ़ते थे, डाबेल में उस वक्त वो हजरत मौलाना बदर आलम साहब रहमतुल्लाह अलैह पढ़ाते थे और भी अकाबिर थे, हजरत मौलाना बनूरी, हजरत अल्लामा शब्बीर अहमद उस्मानी रहमतुल्लाह और दीगर हजरात ये हजरत मनोरी रहमतुल्लाह अलैह के खादिम और हजरत माना बदर आलम साहब रहमतुल्लाह अलैह के खादिम खास। अब इनका किस्सा सुनाने से पहले हजरत माना बदर आलम साहब का किस्सा सुना। हजरत माना बदर आलम साहब रहमतुल्लाह अलैह ने 17 साल दामेल में पढ़ाया है। हमारे साबिर मोहतरम साहब हजरत मौलाना मोहम्मद सईद साहब बुजुर्ग रहमतुल्लाह अलैह वो खुद मुझे कई मरतबा उन्होंने उनसे पढ़ाया, तस्बीह पढ़ी, मिशकात भी पढ़ी। वो बतलाते थे कि अपने औकात के हजरत मौलाना इतने पाबंद थे कि जब दरसगाह में दाखिल होते थे तो लोग अपनी घड़ियां मिलाते थे। 17 साल में कभी भी एक मिनट की आखिर नहीं की उन्होंने दरसगाह में आने में। यह हजरत का पाबंदी का आलम था और अल्लाह ताला ने रूहानी एतबार से भी बड़ा ऊंचा मकाम आया अता फरमाया था। बड़े साहिब कश्फ करामात थे, उनके हालात बड़े अजीब हुए। तो उनके वालिद जो थे सैयद तहव्वुर हुसैन साहब रहमतुल्लाह अलैह ये पुलिस इंस्पेक्टर थे। अब पुलिस इंस्पेक्टरों का क्या हाल है वो जानते हैं, लेकिन इनके वालिद इतने पाबंद और नेक साले कि 16 साल की उम्र में के बाद कभी सफर में और हजर में उनकी तहज्जुद फौत नहीं। सिलसिले चिश्तिया से मुंसलिक थे, आखिरी उम्र में उनके जिक्र की तादाद 80,000 थी, इसमें जान थी। उनका जब इंतकाल होने लगा तो उन्होंने अपने औलाद को कहा कि बेटो मैं तुम्हारे लिए रुपया छोड़ के नहीं जा रहा हूं, लेकिन मैंने तुम्हारे पेट में एक दाना भी हराम का उतरने नहीं दिया है। एक पुलिस के महकमे में काम करने वाला अपने आप बहुत दयानतदार, अमानतदार, रिश्वत वगैरह से बिल्कुल बचने वाले। तो हजरत माना बदर आलम साहब रहमतुल्लाह अलैह का की विलादत जो है बदायूं में हुई, उनके वालिद साहब की ड्यूटी वहाँ थी, वहाँ पैदा हुए। ये कुछ जब बड़े हुए बच्चे जब इस उम्र को पहुँचे कि उनको पढ़ाने के लिए रखा जाए तो उनके वालिद साहब ने उनको स्कूल में रखा, क्योंकि वो पुलिस इंस्पेक्टर थे और दुनियावी इल्म में पढ़े हुए थे। वो पढ़े मैट्रिक तक पढ़े 11 साल में। इत्तेफाक की बात कि उसी में 11 साल की उम्र थी हजरत थानवी रहमतुल्लाह अलैह का एक सफ़र इलाहाबाद का हुआ और वहाँ हजरत रहमतुल्लाह अलैह का जुमा की नमाज के बाद बयान था हजरत हकीमुल उम्मत का। ये उसी उम्र में वहाँ हजरत के बयान में शरीक हुए। हजरत का बयान सुना तो उनके दिल में दीन का इल्म हासिल करने का शौक पैदा हुआ और घर आकर के वालिद साहब को कहा अब्बा अब कल से मैं स्कूल नहीं जाऊँगा, मुझे तो इल्म दीन पढ़ना है। उनके वालिद साहब ये समझे बच्चे बात बहाने करते हैं पढ़ाई से जी चुराने के लिए, क्या ये जी चुराने के लिए ऐसा करता है, धमकाया, पीटा, समझाया, पिटाई की, फिर कल देखो दूसरे दिन फिर पूछा क्या क्या इरादा है, मेरा इरादा तो वही मैं तो स्कूल नहीं जाऊँगा, दीन का इल्म पढ़ूंगा। तब ये अपने इरादे पर मजबूती से रहे बाप की सख्ती और पिटाई के बावजूद, तब वो समझ गए कि कोई राज है कुदरत का इसमें। उनके वालिद साहब का ताल्लुक हजरत मौलाना खलील अहमद साहब सहारनपुरी रहमतुल्लाह अलैह से था। उनको ख़त लिखा कि ये किस्सा पेश आया तो हजरत ने जवाब में फरमाया तुम अल्लाह का शुक्र अदा करो कि तुम्हारा बेटा खुद ही इल्मे दीन पढ़ने के लिए तैयार हुआ और शौक रखता है, अब तुम उसको क्यों रोकते हो, तुम काहे को रुकावट डालते हो। चनांचे हजरत के मशवरे के मुताबिक उन्होंने हजरत महमद आलम साहब को वहीं सहारनपुर हजरत सहारनपुरी रहमतुल्लाह अलैह की खिदमत में भेज दी। पूरी तालीम वहीं हुई हजरत महमद आलम साहब की और हजरत सहारनपुरी जहाँ वहीं जो है वो दफ्तर वाला कमरा एक था जहाँ रहते, वहाँ से फरागत के बाद फिर वो देवबंद गए हैं हजरत शाह साहब के पास। तो बहरहाल ये उसके बाद 2-1 साल वहाँ मजाहिर में पढ़ाया भी और फिर देवबंद हजरत شاہ صاحب علامہ انور صاحب رحمۃ اللہ علیہ کی خدمت میں حاضر ہوئے اور پھر ان کے ساتھ ڈابل آئے, اور ڈابل میں تدریس بھی کرتے تھے اور جو ہے بخاری شریف کے سبق میں حضرت علامہ انور شاہد تشریف رحمۃ اللہ علیہ کے سبق میں پابند شادی 4 سال تک ان کے درس میں حاضر رہے اور ان کی درسی تقریر ضبط کی اور اسی کو عربی زبان کے اندر جو ہے جمع کیا, وہی فیض باری کے نام سے جو شائع ہوئی. بہرحال میں یہ عرض کرنا چاہتا ہوں کہ یہ جو اللہ تعالیٰ نے ان کے ذریعے سے یہ کام لیا, ابا نے تو ان کو اسکول میں ڈال دیا تھا, آخر وہ کون سی طاقت تھی جو اسکول سے نکال کر کے ان کو مدرسے میں لے گئی, اور پھر وہاں جو ہے ان کا روحانی اعتبار سے بھی بڑا اونچا مقام تھا. آخر میں ہجرت فرما کر مدینہ منورہ تشریف لے گئے تھے اور وہیں ایک حادثے میں معذوری بھی ہو گئی, وہیں وفات ہوئی. وفات کے بعد آپ کی کرامت یہ ظاہر ہوئی کہ وہاں جنت البقیع کے اندر جو قبریں ہوتی ہیں نا, تو قبریں کوئی کسی کو دفن کیا جاتا تو وہاں نشان لگا دیتے ہیں وہ کہ فلاں تاریخ کو اس میں دفن, تو 2 یا 3 سال کے بعد پھر اس قبر کو کھولا جاتا ہے. تو اتنی مدت میں تو جو مردہ دفن کیا گیا تھا وہ مٹی ہو چکا ہوتا ہے, دوسرے آدمی کو اس میں دفن کرتے ہیں. تو اسی دستور کے مطابق 2 یا 3 سال کے بعد حضرت کی قبر کو جب کھولا گیا تو کفن بھی میلہ نہیں ہوا تھا, اسی حالت انہوں نے پھر اس کو بند کر دیا. پھر 3 سال کے بعد کھولا, پھر بھی یہی حال تھا. پھر تو اس کے اوپر انہوں نے باقاعدہ یہ لگا دیا کہ اب اس قبر کو آئندہ کھولنا نہیں. تو بہرحال میں یہ عرض کرنا چاہتا ہوں کہ دیکھو ان کے والد پولیس انسپکٹر ہونے کے باوجود اپنے آپ کو ناجائز کمائی سے کیسا بچایا. میں قصہ بیان کرتا تھا کر رہا تھا حضرت مفتی صاحب دامنگر قادری کا, ان کے والد جو ہے یوسف بھائی وہ ڈابیل پڑھتے تھے, مشکان تک وہاں پڑھے ہیں. حضرت مہا بدر عالم صاحب رحمۃ اللہ علیہ کے خادم خاص تھے, تو حضرت مہا بدر عالم صاحب رحمۃ اللہ علیہ نے ایک مرتبہ ان کو کہا کہ دیکھو اگر تمہاری قوم جو ہے نا وہ بنیوں کے سود میں گرفتار ہے, تم اگر اپنی اولاد کو علم دلانا چاہتے ہو تو پہلے تو خود اپنے آپ کو حرام اور ناجائز غذا سے دور رکھو, اور اپنی اولاد کا کے پیٹ کو بھی ان کو بھی ان کے معدے میں بھی کبھی کوئی ناجائز حرام کا لقمہ جانے نہ پائے, اس لیے کہ یہ علم جو ہے نور ہے, جو جسم حرام کے ذریعے سے پلتا ہے اس میں یہ نور داخل نہیں ہوتا. تو حضرت مفتی صاحب دامن برکاتہم کے والد صاحب نے طے کر لیا کہ اب ادھر یہ تھا کہ ان کے والد صاحب جو تھے یعنی حضرت مفتی صاحب کے دادا, انہوں نے ایک سودی قرض لیا بنیے سے اور کوئی زمین پھر کرائے پر اسی پیسوں سے لی, انہوں نے ان سے اختلاف کیا بیٹے نے کہ یہ سودی قرض آپ نے لیا, باپ تھے بہرحال انہوں نے مانا نہیں اور ان کو گھر سے نکال دیا. کوئی بات نہیں, وہ نکل گئے کہ میں اپنی اولاد کو, اسی لیے انہوں نے پڑھنا چھوڑ دیا کہ میں بھلے اپنی تعلیم مکمل نہیں کر سکا لیکن اپنی اولاد کو میں حلال غذا کھلا کر کے علم کھلا ہی بناؤں گا. چنانچہ آج آپ کی جو اولاد ہیں یہ جو اللہ تعالیٰ نے حلال روزی کی برکت سے, کہ میں اس لیے عرض کر رہا ہوں کہ آج ہمارے معاشرے میں حرام سے یا مشتبہ سے بچنے کا مزاج دن بدن کم ہوتا جا رہا ہے. بخاری شریف میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی پیشین گوئی ہے, یاد کی علی الناس زمان لا یبالی المرء ما اخذ منه امن الحلال ام من الحرام, ایک زمانہ ایسا آنے والا ہے کہ آدمی جو مال لے رہا ہے پرواہ نہیں کرے گا کہ وہ حرام کا لے رہا ہے یا حلال کا لے رہا ہے, بس مال چاہیے آپ, یہ نہیں دیکھتے کون سا ہے. ہمارے اسلاف کے یہاں حلال کا اتنا زیادہ اہتمام کہ ذرا شبہ بھی حرام کا ہو تو اس کو بھی وہ لینے کے لیے تیار نہیں. حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ کے حالات میں لکھا ہے, آپ کی کپڑوں کی تجارت تھی, حضرت امام صاحب کی سب جانتے ہیں, آپ کے ایک شریک تھے حفصہ ابن عبد الرحمن, ایک مرتبہ حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ نے کپڑوں کے کچھ تھان اپنے اس پارٹنر کو دیے, اس میں ایک تھان میں نقص ہے, ان کو بتایا کہ دیکھو اس میں یہ عیب ہے, جب بیچو تو خریدار کو یہ عیب بتا کر کے پھر بیچو اگر وہ تیار ہو. اب جب بیچنے کا وقت آیا تو وہ بھول گئے, ایسا بھی نہیں کہ جان بوجھ کر نہیں بتایا, خیال نہیں رہا ان کو اور بیچ ڈالا. یہ سب تھانوں کی قیمت جو ہے وہ 20,000 درہم تھی, تقریباً آج کے حساب سے 65 کلو چاندی ہوتی ہے. وہ جب 20,000 درہم لے کر حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ کی خدمت میں حاضر ہوئے, آپ نے پہلا سوال کیا وہ عیب بتایا جا, بھول گئے جس کو بیچا ہے, چلو وہ بھی یاد نہیں رہا, بہت تلاش کیا بھی ملا. حضرت امام صاحب نے پوری رقم جو ہے وہ صدقہ کر دی, یعنی دے دی, خود استعمال نہیں آئے. یہ یعنی یہ حضرات مشتبہ چیز سے اپنے آپ کو اتنا زیادہ بچانے کا اہتمام کرتے تھے. لکھا ہے کہ ایک مرتبہ کوفہ کے جنگلوں میں ایک قافلہ لوٹا گیا, اس کی بکریاں وغیرہ بھی, قافلے کی بکریاں اور سارا مال لوٹ لیا. وہ لوٹ کی بکریاں کوفہ کے بازار میں انہوں نے بیچی, یعنی لوگوں کو پتا نہیں, بعد میں معلوم ہوا کہ وہ لوٹ والی بکریاں کوفہ کے مارکیٹ میں بکی ہیں, وہ دوسری بکریوں کے ساتھ خلط ملط ہو گئی, کون بیچ گیا ہے, کس نے خریدی, یہ پتہ نہیں چلا. لیکن بعد میں یہ بات لوگوں میں پھیلی کہ لوٹ کی بکریاں یہاں فروخت ہوئی ہیں. امام صاحب رحمۃ اللہ علیہ کو جب پتہ چلا تو آپ نے تحقیق کی کہ بکری کی عمر کتنی ہوتی ہے, تو بتایا گیا 7 سال. تو کوفہ میں رہتے ہوئے 7 سال تک آپ نے بکری کا گوشت نہیں کھایا, کہیں اس قسمے کی کسی بکری کا گوشت نہ آ جائے, اتنا زیادہ اپنے آپ کو بچانے کا ہے. نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے, کل لحم نبت من الصوت کانت النار اولا بھی, کہ جسم کا وہ گوشت جو حرام غذا سے پل کر کے تیار ہو جہنم کی آگ اس کی زیادہ حقدار ہے. آپ نے حکایت صحابہ میں پڑھا ہوگا, اگر شیخ نے لکھا ہے واقعہ کہ حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ کا ایک غلام تھا جس کو آپ نے خراج پر اٹھا رکھا. خراج پر اٹھانے کا مطلب یہ ہے کہ اس زمانے میں ایک ایک آدمی کے پاس جب فتوحات کا سلسلہ بڑھا تھا کئی کئی غلام ہوتے تھے, اب اپنی خدمت کے لیے اپنے کام کاج کے لیے 2, 4, 5, 6 کافی ہے, اور تو 50, 100, 100 غلام ایک ایک آدمی کے پاس ہوتے, تو باقی غلاموں کو وہ لوگ کہہ دیتے تھے کہ بھائی تم کو جو ہنر آتا ہے وہ کر کے کماؤ اور اس میں سے اتنا حصہ ہم کو دے دیا کرو, اسی کو خراج پر اٹھانا کہتے. تو حضرت ابو بکر نے اپنے ایک غلام کو اسی طرح خراج پر اٹھا رکھا تھا. ایک مرتبہ وہ پکا پکایا کھانا لے کر کے آیا اور حضرت کے سامنے رکھ دیا. حضرت نے فوراً ایک لقمہ لے کر منہ میں رکھا اور حلق سے اتار دیا. وہ غلام کہتا ہے, آقا آپ تو روزانہ مجھے پوچھتے ہیں کیا کہاں سے لایا, آج نہیں پوچھا آپ نے. کہا بھائی کئی وقت کا فاقہ تھا اس لیے میں نے جلدی سے ایک لقمہ لے کے جو ہے کھا لیا, بتا کہاں سے لایا. اس نے کہا کہ اسلام لانے سے پہلے کا قصہ ہے زمانے جاہلیت کا, میں نے کہانت کی تھی. پہلے زمانے میں کہانت کا یہ جوتشی جو کہتے ہیں آئندہ کی خبریں بتلانا, عربوں میں اس کا بڑا رواج تھا, باقاعدہ اس کے ماہرین ہوا کرتے تھے, شیاطین کے ساتھ ان کا ربط و ضبط ہوتا تھا. کہا کچھ لوگ میرے پاس آئے, میں نے ان کی کہانت کی یعنی مستقبل کے متعلق کچھ بتلایا, حالانکہ میں کہانت کرنا جانتا نہیں. یہ تو کریلا اور نیم چڑا جیسا ہو گیا, ایک تو کہانت خود ناجائز کام اور اس میں بھی دھوکا. تو بہرحال کیا اس وقت ان لوگوں کی عادت تھی کہ کاہن کے پاس جب جا کر کچھ پوچھتے تھے تو اس کے بعد اس کی خدمت میں ہدیہ میں کچھ پیش کیا جاتا تھا, उसी को हलवान और काहिन कहते हैं कि काहिन को दी गई क्या मिठाई, तो मिठाई का कोई मिठाई जरूरी नहीं है, जो भी मुआवजा दिया जाए, नाम उसका क्या था हलवान, समझा करें। तो कहा कि उस वक्त तो उनके पास मुझे देने के लिए कुछ था नहीं, उन्होंने कहा अभी तो कुछ है नहीं, किसी और मौके से हम आपको देंगे। अब एक मुद्दत के बाद आज उनके इलाके से मेरा गुजर हुआ, वहाँ कोई तकरीब थी, खाना पका हुआ था, देव चढ़ी हुई थी, ये खाना उन्होंने मुझे उसी के मुआवजे में दिया है। हजरत अबू बकर रजी अल्लाह ताला ने सुना था, अरे तू तो मुझे हलाक ही कर देगा। आपने फिर उसके बाद हलक में उंगली डाली ताकि वो एक लुकमा जो खाया है उसको बाहर निकाले। अब एक तो लुकमा और वो भी कई वक्तों के फाके के बाद उतरा था, भला ऐसे थोड़े निकलता, नहीं निकला, किसी ने कहा ऐसा कीजिए पानी पीजिए और फिर तय कीजिए, चनाचे बड़े प्याले में पानी मंगवाया, पिया और फिर उंगली डाल करके तय की, बड़ी मुश्किल से वो लुकमा बाहर आया। तो हाजिरी में से किसी ने कहा हजरत एक ही तो लुकमा था और उसको बाहर निकालने के लिए आपने इतनी मशक्कत उठाई। उसके जवाब में हजरत अबू बकर रजी अल्लाह तआला अन्हु ने जुमला कहा है, वो हमें दिल पर नक्शा करने की जरूरत है। क्या कहा? अगर ये लुकमा मेरी जान के साथ निकलता तो भी मैं उसको निकाल के रहता, इसलिए कि मैंने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की ज़बान मुबारक से सुना है, कुल्लु लहमिन नबता मिन सौदे कानती नार औला भी, जिस्म का जो गोश्त हराम माल से पल करके तैयार हुआ जहन्नम की आग उसकी ज्यादा हकदार है। मुझे डर हुआ कहीं इस लुकमे से मेरे जिस्म का कोई हिस्सा परवरिश न पाए। हम भी सुनते हैं हुजूर के इरशादात, लेकिन हम उसको कैसा कितना अमल करते हैं, उसका क्या असर लेते हैं, ये हजरात के साथ। खुद नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की यहाँ भी बड़ी एहतियात, इसी हिकायत सहाबा में लिखा है कि एक मरतबा एक औरत ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की दावत की, आप सहाबा के साथ तशरीफ ले गए, बकरी थी वो पेश की गई दावत में, आपने लुकमा मुंह में रखा, रखते ही आपने रोक दिया लोगों, आपने वो लुकमा बाहर निकाल दिया, फरमाया ये ऐसी बकरी का गोश्त मालूम होता है जो मालिक की इजाजत के बगैर ली गई। पूछो उस औरत से, पूछा गया क्या है इस मामला, उसने कहा कि मैंने पैसे लेकर गुलाम को भेजा था वहाँ बाजार में बकरी खरीदने के लिए, वहाँ बकरी नहीं मिली, मेरा पड़ोसी एक बकरी खरीद करके लाया था, तो मैंने उसके घर कहलवाया, तो पड़ोसी नहीं था, उसकी बीवी थी, उसने पैसे रख लिए और ये बकरी भेज दी, वह मालिक ने इजाजत, शोहर से भी इजाजत नहीं दी। आप सलाह ने फरमाया ये खाना कैदियों को खिला दो। और एक मरतबा नबी करीम सलाह रात को करवटें बदल रहे हैं, आपको नींद नहीं आ रही, जिन उम्र मोमिनीन ज़ौजा मुतहरा के यहाँ आपकी बारी थी वो देख रही हैं कि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम को नींद नहीं आ रही, करवटें बदल रही, अर्ज किया अल्लाह के रसूल क्या बात है आज आपको नींद नहीं आ रही, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम फरमाया खजूर का एक पीस एक दाना घर में पड़ा हुआ था, बेकार न जावे इसलिए उठा करके खा ली। देखो गिज़ा जो है ना गिज़ा उसको भी ज़ाय होने नहीं देना चाहिए। हमारे अदर शेख मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह का मामूल था, आपके यहाँ तो खतूत लोगों के जाते थे, तो किसी के ख़त के नीचे अगर इतनी दो तीन उंगल का हिस्सा कोरा है ना तो हजरत कैंची के जरिए से उसको कटवा कर रख लेते थे। किसी को कोई चिट्ठी लिखनी होती है एक एक सतर की तो उसी में लिखवा कर रख, हजरत के खतूत जिन लोगों के पास हैं आप देखेंगे तो आपको उसका अंदाजा होगा। वो एक एक गया एक एक कागज़ के टुकड़े की हजरत के यहाँ कदर थी। بلکہ حضرت کے یہاں ہدایا آتے تھے, بعض مرتبہ پھل جو ہے کچھ بگڑے ہوئے, بہت مکمل نہیں, کچھ ذرا سا فرق ہو گیا ذائقے میں, تو حضرت نہیں چاہتے تھے کہ یہ ضائع ہو, تو حضرت کون اس کو کھائے گا, اب بزرگوں کی طرف سے جب ایسا ہو میں کھاؤں گا, لوگ اس کے لیے, اس لیے کوئی ضائع نہ جائے. حضرت کے سامنے کوئی آدمی اگر پانی نلکے میں سے نکال کر دو تھا اس میں پیالے میں پیتا اور بچا ہوا پانی پھینک دیتا تو حضرت بہت ناراض ہوتے تھے کہ جب تجھے تھوڑا ہی پینا تھا تو اتنا پورا نکالا کیوں, تاکہ اس کو پھینکنا پڑے. ہم لوگ کو پتا نہیں کیا کیا کرتے ہیں, کیا ضائع کر دیتے ہیں. یہ جو کھانے کے دوران لقمہ گر جائے یا دانا گرے تو اس کو اٹھا لینا چاہیے, جو حضور صلی اللہ علیہ وسلم کی تعلیم ہے اس کی بنیاد یہی ہے کہ اللہ کی نعمت چاہے وہ چھوٹی سی کیوں نہ ہو اللہ کی نعمت ہے, دینے والا کون ہے, اس ذات کی بڑائی کو دیکھو اور اس کو لحاظ کرتے ہوئے ہمیں اس نعمت کی کیا کرنی چاہیے. ہم کسی بادشاہ کے سامنے بیٹھے ہوں, بڑے عہدے دار کے سامنے, اور وہ کوئی چیز ہمیں دے اور وہ دیکھ رہا ہے, تو ہم کیا کریں گے, ایک ذرہ بھی نیچے گرنے نہیں دیں گے, سب صاف صاف کر کے کھا جائیں گے, کیونکہ وہ دیکھ رہا ہے, تو اللہ تعالیٰ تو سب دیکھ رہے ہیں, ساری نعمتیں اللہ کی دی ہوئی ہیں. اسی لیے حضور صلی اللہ علیہ وسلم نے تعلیم دی کہ لقمہ اگر گر جائے تو اس کو چھوڑو مت, صاف کر کے کھا لو, شیطان کے لیے مت چھوڑو. حضرت ماقیل ابن یسار رضی اللہ تعالیٰ عنہ کی روایت ابن ماجہ شریف کے اندر ہے اور صاحب سنن نے اس پر باقاعدہ باب کا عنوان قائم کیا ہے. ایک مرتبہ ایسا ہوا تو وہ کھانا کھا رہے تھے, لقمہ ہاتھ سے نیچے گر گیا, انہوں نے فوراً اس کو لے کر کے صاف کیا اور کھا گئے. ان کا عظیمی غلام وہاں بیٹھا ہوا تھا. اب وہاں یہ عراق کا قصہ تھا, اس زمانے میں عراق نیا فتح ہوا تھا اور عراق کے علاقے میں مجوسی رہتے تھے آتش پرست, تو اس علاقے کے بڑے بڑے سردار, دہاتین کا لفظ آیا ہے, چودھری, وہ سب وہاں موجود تھے. حضرت ماقیل ابن یسار نے وہ لقمہ اٹھا کر صاف کر کے کھایا, وہ ایک دوسرے کو آنکھ مار رہے ہیں, یعنی گویا تحقیر کے طور پر دیکھ رہے ہیں یہ آدمی کیا کر رہا ہے, نیچے گرا ہوا. تو حضرت نے تو ایک دوسرے کو آنکھ مار رہے تھے دیکھا نہیں, لیکن آپ کے غلام نے آپ کو متنبہ کیا, حضرت یہ لوگ بیٹھے ہوئے آپس میں ایک دوسرے کو اشارہ کر رہے ہیں, اتنا سارا کھانا سامنے پلیٹ میں موجود ہے, پھر بھی یہ گرے ہوئے لقمے کو اٹھا کر صاف کر کے کھا رہے ہیں. گویا آدمی اس سے بظاہر ایسا معلوم تھا آدمی بڑا حریص ہے, بخیل ہے, نادیدہ ہے, کوئی چیز کبھی دیکھی نہیں ہو. تو حضرت نے کہا میں نے نبی کریم صلی اللہ علیہ وسلم سے سنا ہے کہ کوئی لقمہ گر جائے تو اس کو اٹھا کر صاف کر کے کھا لو, شیطان کے لیے مت چھوڑو. میں حضور کے اس ارشاد کو ان کی بیوقوفوں کی وجہ سے نہیں چھوڑوں گا. بہرحال میں یہ عرض کر رہا تھا کہ اللہ کی ایک ایک نعمت جو ہے, حضور صلی اللہ علیہ وسلم نے ان جو ہے ام المومنین کو جواب میں یوں کہا کہ گھر میں کھجور کی ایک دانہ ایک پیس پڑا ہوا تھا, یہ سمجھ کر اٹھا کر کے کھا لیا کہ وہ ضائع نہ ہو, کھانے کو تو کھا لیا, اپنے گھر کے اندر تھا, بعد میں خیال آیا کہ کہیں صدقے کا نہ ہو, اس لیے کہ صدقے کی کھجوریں بھی آپ کے گھر میں ایک کونے میں ڈالی جاتی ہیں. ایک مرتبہ حضرت حسن رضی اللہ تعالیٰ عنہ آپ کے بڑے نواسے, حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کے صاحبزادے, ایک مرتبہ اسی ڈھیر میں, یہ بچے اس کھیلتے بھی رہتے تھے اس سے, امام بخاری نے باقاعدہ بچوں کا ان کھجوروں سے کھیلنا عنوان قائم کیا ہے. خیر, تو ایک مرتبہ انہوں نے کھجور کا ایک دانہ لے کر وہی صدقے کی کھجوروں کے ڈھیر میں سے منہ میں رکھ لیا, لے کے جب رکھ رہے تھے اس وقت تو حضور کی نگاہ دوسری طرف تھی, حضور نے رکھتے ہوئے نہیں دیکھا, لیکن بعد میں ان کے منہ سے رال ٹپک, چھوٹے بچے میٹھی چیز جب کوئی کھاتے ہیں سویٹ ویٹ تو منہ میں سے رال ٹپکتی ہے, رال ٹپکنی شروع ہوئی تو حضور صلی اللہ علیہ وسلم نے کہا کیا بات, آپ نے دیکھا تو ہم انگلی کے ذریعے سے وہ دانہ کیا ہوا نکالا اور پھینکا اور کہا کہ تمہیں معلوم نہیں ہم لوگ صدقہ नहीं खाते, आपने उन्हें करवाया। और गया यू, अब देखिए यहाँ छोटे हजरत हसन उस वक्त तीन चार साल के होंगे। अब हमारे यहाँ तो कोई 3-4 साल का बच्चा ऐसी गलती करे और कोई तंबीह करे तो दूसरे लोग तंबीह करने वाले को तंबीह करते हैं, ये छोटा बच्चा है उसको तुम क्यों डांट रहे हो। यहाँ हुजूर ने डांटा है, हुजूर ने उसको बतलाया। ये तरबियत का यही तरीका है, मानना नहीं है लेकिन तंबीह तो करनी ही है। अब देखो आप सल्लल्लाहु अलैहि वसल्लम ने जब तंबीह की हजरत हसन रजी अल्लाह तआला अन्हु को, ये तुम्हें मालूम नहीं कि हम सदका नहीं खाते। अब सदका क्या चीज है और हदिया क्या चीज है, ये 4 साल का बच्चा क्या जाने। लेकिन हुजूर ये फरमा रहे क्यों, इसलिए कि देखो ऐसे जुमले जो इस उम्र में बड़ों की तरफ से कहे जाते हैं समझ में तो नहीं आते लेकिन हूबहू वो जुमले याद रह जाते, दिमाग में बैठ जाते हैं। मतलब समझ में नहीं आता लेकिन दिमाग में बैठ जाते हैं। बड़े होने के बाद ख्याल, अरे ये जुमला अब्बा ने कहा था, तो ये है तरबियत का अंदाज। तो बहरहाल मैं ये अर्ज करना चाहता हूँ कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने खजूर का वो दाना, आप फरमाते ये समझकर मैंने खा लिया था कि जाया ना हो, अब ये ख्याल आता है कि कहीं वो सदके का ना हो, तो इस फिक्र में मेरी नींद उड़ गई। हजरत शेख रहमतुल्लाह अलैह इस वाक़े को हकायत के सहाबा में नकल करने के बाद फायदे के उन्वान से जो लिखा है उसमें लिखा है कि आका का तो यह हाल के सदके के खाली वहम से तसव्वुर से आपकी नींद उड़ गई, और गुलामों का यह हाल है खुल्लम खुल्ला सूद रिश्वत हराम खाते हैं तो भी झूम तक नहीं रहती। बहरहाल हराम से अपने आप को बचाने का बहुत ज्यादा एहतमाम करने की जरूरत है, उस गिज़ा का असर होता है। मैंने कहा भी हजरत सारिम अब्दुल्ला तस्तरी रहमतुल्लाह अलैह का जो जुमला नकल किया, हजरत हकीमुल इस्लाम कारी मोहम्मद तैयब साहब जो 740 को जाने, दोबारा किस्सा भी जो ये जरा लंबा किस्सा है। तो मैं ये अर्ज कर रहा था कि हराम गिज़ा से बचने की बड़ी ताकी, वो रिवायत जो मैंने शुरू की थी मुस्लिम वाली, ज़रा उसको तो पूरा ही कर लूँगी। हजरत अबू हुरैरा رضی اللہ تعالیٰ عنہ کی روایت، حضور صلی اللہ علیہ وسلم نے فرمایا ان اللہ طیب لا یقبل الا طیبا، اللہ کی ذات پاک ہے اور وہ پاک مال کو ہی کیا کرتے ہیں قبول کرتے ہیں۔ جو لوگ حرام کمائی کے ذریعے سے صدقہ کرتے ہیں وہ ڈر کی چیز ہے۔ حضرت سفیان ثوری رحمۃ اللہ علیہ فرماتے ہیں کہ حرام مال میں سے جو لوگ صدقہ کرتے ہیں تو ये तो ऐसा ही है जैसे किसी ने नापाक कपड़े को पेशाब के जरिए धोकर पाक करने की कोशिश की। नापाक कपड़ा पेशाब से पाक नहीं होगा, वो तो पानी से ही पाक हो। आजकल बाद लोग क्या समझते हैं, दो चार को सुला दो और फिर कुछ पैसे मदरसे में दे दो, कहीं और जगह दे दो, तो कुछ इससे तलाफी होती नहीं है और ये देने से भी अल्लाह के यहाँ वो कबूल नहीं होता, तो मुसीबत है। हमारे यहाँ एक जगह पर कई साल पहले का किस्सा है, ये एक मस्जिद तामीर हो रही, एक साहब अपनी तरफ से तामीर, उस गांव में बड़े बड़े मालदार थे जहाँ का ये किस्सा है। तो उस मस्जिद का स्लेब लगने के बाद फिर अचानक स्लेब टूट गया। उस जमाने में हमारे हजरत मुफ्ती साहब नवर अल्लाह वो तशरीफ लाया करते थे दाबेल में, उसके बाद तशरीफ लाना हुआ हजरत 8-8 रोज ठहरते थे, वहाँ भी गए थे। तो वो लोग दुआ करना के लिए ले गए, उन्होंने किस्सा बयान किया तो हजरत ने चुपके से हमारे साथी के कान में कहा कि इन लोगों को कह दो कि जरा हलाल का माल इस्तेमाल करें, इसलिए तो अच्छा हो बच गए वरना वो भी साथी साथी। तो बहरहाल कहने का हासिल यह है कि अभी जैसा कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं अल्लाह ताला ने ईमान वालों को उसी का हुक्म दिया जिसका नबियों रसूलों को हुक्म दिया, रसूलों को कहा कुलू मिन अत्तैयबात व अमलू सालिह। ये जो कुरान में आया कि हलाल रिजा खाओ और नेक अमल करो, ये सांस में आए, اس سے حضرات مفسرین لکھتے ہیں کہ حلال غذا کی خاصیت ہے کہ اس کی وجہ سے آدمی کو نیک عمل کی توفیق ہوتی ہے, اور ایمان والوں کو بھی کہا. اس کے بعد حضرت ابو ہریرہ کہتے ہیں ثم ذکر الرجل اشعش اغبر, یہ ارشاد فرمانے کے بعد نبی کریم صلی اللہ علیہ وسلم نے ایک آدمی کا تذکرہ کیا. مثال کے طور ایک آدمی ہے جو ثم ذکر الرجل یطیل السفر, ایک لمبے سفر پر جاتا ہے, حج کا, عمرے کا, یا اور تبلیغ کا, طلب علم کا, اچھے کام کے لمبے سفر پر جاتا ہے. اشعش اغبر, اس زمانے میں جو لمبے سفر پر جاتا تھا ورنہ تو ٹرینیں جو ہے ایئر کنڈیشن تھی, نہ گاڑیاں ایئر کنڈیشن تھی, وہاں تو اونٹوں اور گھوڑوں کو سفر ہوتا تھا. اس لیے لمبے سفر پر جانے والے کے کپڑے بھی کیا ہوتے تھے, میلے بال بھی بکھرے ہوئے. اشعش اغبر یمد یدیہ الی السماء یقول یا رب یا رب, ابھی سفر میں حال اس کا سفر کی وجہ سے بگڑا ہوا ہے, ہاتھ آسمان کی طرف اٹھا کر اللہ تعالیٰ سے کیا کرتا ہے, دعا کرتا ہے اے رب. ٹھیک ہے, جب بھی کوئی آدمی دعا کرتا ہے دعا کے ہر جملے کی شروعات کیسے ہوتی ہے, اے اللہ. تو اب دیکھو, حالانکہ حدیث میں آتا ہے نبی کریم صلی اللہ علیہ وسلم فرمایا تین آدمی ایسے ہیں جن کی دعا اللہ کے یہاں رد نہیں ہوتی, ایک تو مسافر, دوسری ماں باپ کی دعا اولاد کے لیے, اور تیسری مظلوم کی بد دعا ظالم کے معاملے میں. تو سفر میں تو دعا قبول ہوتی ہے, یہ تو سفر میں نکلا ہے اور سفر میں اس کا یہ حال ہے اور ہاتھ اٹھا کر دعا کرتا ہے. تو حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کہ مطعمہ حرام و مشربہ حرام و ملبسہ حرام و غذی بالحرام فانا یستجاب لہ, کہ اس کا کھانا حرام, اس کا پینا حرام, اس کا لباس حرام. حرام غذا کھا کر کے پل کر کے تو یہ تیار ہوا ہے, بھلا اس کی دعا کیسے قبول ہوگی. آپ نے فضائل رمضان میں سنا ہوگا کوفہ میں مستجاب الدعوات لوگوں کی ایک جماعت تھی, کوئی ظالم حاکم آتا تھا تو اس کے لیے وہ بد دعا کرتے تھے تو اس کا معاملہ ختم ہو جاتا, کھٹیا کڑی ہو جاتی تھی اس کی, یعنی مر جاتا, ختم ہلاک ہو جاتا تھا. تو جب حجاج بن یوسف کوفہ کا گورنر بن کر کے آیا تو اس کو پتا چلا کہ ایک جماعت ایسی خطرناک یہاں ہے جو اگر بد دعا کر دے تو آدمی بچتا. اس نے کیا علاج کیا, ایک دعوت کی, اور اس دعوت میں ان لوگوں کو خاص طور پر مدعو کیا, انوائٹ کیا, اور جب دعوت پوری ہو گئی کھا چکے تو اب میں ان کی بد دعا سے محفوظ ہو گیا, میں نے ان کو حرام کا کھانا کھلا دیا. ترمذی شریف میں حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ کی روایت ہے, فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کسی نے کوئی کپڑا خریدا 10 درہم, 9 درہم حلال کے ہیں اور 1 درہم حرام, جب تک کہ وہ کپڑا اس کے جسم پر ہے اس کی کوئی نماز قبول نہیں ہوگی, نہ نفل نہ فرض. 1 دن یعنی 10% حرام ہے اور 90% تو حلال ہوگی. تو حرام غذا میں دعائیں بھی قبول نہیں ہوتی. حضرت سعد ابن ابی وقاص رضی اللہ تعالیٰ عنہ نے نبی کریم صلی اللہ علیہ وسلم سے درخواست کی کہ اللہ کے رسول آپ دعا کر دیجئے کہ اللہ مجھے مستجاب الدعوات بنا دیں. مستجاب الدعوات یعنی وہ ایسا آدمی جس کی دعائیں اللہ قبول فرما لے. آپ دعا کر دیجئے کہ اللہ میری دعا قبول فرما, میں مستجاب ہوں گا. حضور نے فرمایا اپنے غذا کو حلال رکھو, یہ شرط ہے. بہرحال آج ضرورت ہے اس کی. آج ہمارے معاشرے میں دن بدن برائیاں پھیلتی جا رہی ہیں. ہمارے اسلاف کا حال تو یہ تھا کہ ایک ایک پائی اگر مشتبہ ہوتی تھی تو اس سے بھی بچنے کا اہتمام کرتے تھے. آج ہم جو ہے کس طرح پیسہ بٹورتے ہیں ہم اپنے دل سے ہی پوچھ رہے ہیں. اس لیے ضرورت ہے کہ اگر ہم چاہتے ہیں کہ ہمارے گھر کے لوگ نیک بنے, ہماری بیویاں نیک بنے, ہماری اولاد نیک بنے, ہمیں بھی اللہ نیک کاموں کی توفیق عطا فرمائے, तो उसके लिए बहुत ज़रूरी है कि हम अपनी कमाई को हलाल रखने का, रिस्क रोजी को हलाल रखने का एहतमाम करें। अल्लाह तआला मुझको भी तौफीक अता फरमाए, आपको भी तौफीक। ये तो एक ही पहला टुकड़ा था कि मना कला तय्यब, जिसने हलाल रोजी खाई। वह अमेल फी सुन्नति, तो तर्जमा कर देता हूँ, वजाहत का तो मौका नहीं, और सुन्नत के मुताबिक अमल किया। वह अमिन नास बवाए कहो, और लोग उसकी तरफ से पहुँचने वाली ईज़ाओं से मामून रहे। मामून का लफ्ज इस्तेमाल किया, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम की बलागत पर कुर्बान जाइए, महफूज नहीं कहा, मामून। एक तो होता है महफूज, महफूज यानी बचे हुए रहे, और मामून का मतलब देखो, तो महफूज में ऐसा होता है कभी आदमी महफूज तो होता है लेकिन मामून नहीं होता। बाद मरतबा लोग आकर के कहते हैं मौल साहब दुआ करो, पड़ोसी का मामला है, तो हम पूछते हैं क्या बात है, कोई तकलीफ नहीं? तकलीफ का अंतर कोई नहीं पहुँचाए, महफूज है, लेकिन उसका कहा नहीं जा सकता कब क्या कर डाले। ये देखो, ये महफूज तो है लेकिन मामून नहीं। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने लफ्ज़ इस्तेमाल किया, वह अमीन अमीनस बवाए कहो, आप की बलागत पर कुर्बान जाए। खाली महफूज रहना काफ़ी नहीं है, बाद लोगों का मिजाज ऐसा ख़तरनाक होता है कि पड़ोसी का घर के लोग भी, बीवी बच्चे भी हर वक्त कांपते रहते हैं, पता नहीं ये क्या कर डाले। घर में आता है तो लोग दुआ करते हैं भला जावे तो अच्छे, वैसे मत बने। घर के लोग भी दुआ करें कि मुसीबत कहाँ आ गई, फिर ऐसे ऐसे आदमी का वजूद किस काम का। ज़रूरत है इसकी कि हम अपने आप को ऐसा बनाएं कि लोग हमारे आने को की तमन्ना करें, नहीं ये कि ये दुआ करें कि ये भला जावे तो अच्छा। अल्लाह ताला मुझे आपको सबको दुआ करें।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
सुभानक अल्लाहुम्मा व बिहम्दिका व तबारक इस्मुका व तआला जद्दुका व ला इलाहा गैरु, अल्लाहुम्मा सल्ली व सल्लिम व बारिक अला सय्यिदिना व मौलाना मुहम्मद व अला आलि सय्यिदिना व मौलाना मुहम्मद कमा तुहिब्बु व तरदा بأدب ما تحب وترضى. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى. يا الله ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما۔ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما۔ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے، تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما، تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما، تیری یاد سے ہمارے دلوں کو آباد فرما، دوام ذکر و دوام طاعت کی ہمیں توفیق عطا فرما، تمام اعمال میں اخلاص، اتباع اور احتساب کی کیفیت نصیب فرما، ہمیں ہمارے اہل و عیال اور تمام متعلقین کو اے اللہ صحت، قوت، عافیت، سلامتی، دنیا آخرت کی بلائیوں سے مالا مال فرما، ہماری تمام ضرورتوں کی تو اپنے خزانے غیب سے کفالت فرما، ہمیں کسی کا محتاج و دست نگر نہ بنا، ہمیں حلال اور کشادہ برکت والی روزی عطا فرما، ہماری اولادوں کو عقائد حقا، علوم نافعہ، اعمال صالحہ، اخلاق فاضلہ سے آراستہ فرما، برے اخلاق، برے کردار و گفتار، برے عادات و اطوار، بری صحبتوں، برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پورے پوری حفاظت فرما، اپنی شان ربوبیت سے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک، ہمارے دلوں کا سرور، ہمارے لیے صدقہ جاریہ और हमारी उम्मीदों से बढ़ करके बना दे। ऐ अल्लाह, हमें तेरी मर्जियात पर ज़्यादा से ज़्यादा चलाकर तेरी नामर्जियात से हमारी हिफाजत फरमा। तेरे हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम ने जितनी खैर और भलाई तुझसे मांगी हमें और पूरी उम्मत को अता फरमा, और जिन शुरू और बुराइयों से पना चाहिए उससे हमारी और पूरी उम्मत की हिफाजत फरमा। इस मजलिस में शरीक तेरे तमाम बंदों की जायज़ और नेक मुरादें पूरी फरमा। जो मांगा वो भी अता फरमा, मांगने से रह गया वो भी अता फरमा। आज तक तुझसे मांग कर कभी महरूम नहीं हुए, अब भी और आइंदा भी महरूम न फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, वतुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। सल्लल्लाहु तआला अला खैर खल्क़िही सय्यिदना व मौलाना मुहम्मदिन व आलिही व असहाबिही अजमईन बिरहमतिक।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।